भिजन स्टुडियो टाइम
बुधबार बिहानको 8 बज्यो। अब भद्रपुर खबर।
हरेक सिजन रेडियो भिजन 91.6 MHz।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक बुधबार बिहान 8 बजे प्रसारण हुने भद्रपुर खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। आजको भद्रपुर खबरमा हामीले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको 107 जन्म जयन्ती मनाइँदैछ आज, यसै सन्दर्भमा कुराकानी गर्नेछौँ। र यसका लागि हामीले नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर 3 का सभापति र सहसभापतिसँग टेलिफोन सम्पर्कको प्रयास गरिरहेका छौँ। सभापति गणेश पोखरेलसँग हामी कुराकानी गर्नेछौँ भने उहाँसँग सम्पर्क हुन नसकेको खण्डमा हामी सहसभापति नवीन विमलीसँग कुराकानी गर्नेछौँ र उहाँहरूसँग टेलिफोन सम्पर्कको प्रयास भइरहेको छ। नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज 107 जन्म जयन्ती मनाइँदैछ। नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको 107 जन्म जयन्ती विभिन्न कार्यक्रम गरेर आज देशभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विक्रम सम्वत 1971 भदौ 24 गते जन्म भएको थियो, जहाँ यहाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो। भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो। भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँले त्यो आन्दोलनमा सक्रिय हुनुभएको हो। भारत निर्वासनकै क्रममा जहानिया राणा शासनको अन्त गर्न विक्रम सम्वत 2003 बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय काङ्ग्रेस स्थापना भयो। प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शमशेरको नेतृत्वमा 2006 स्थापना भएको नेपाल प्रजातन्त्र काङ्ग्रेस बीच एकतापछि 2007 क्रान्ति सफल भयो। दुवै दल एकीकृत भई बनेको नेपाली काङ्ग्रेस अहिले पनि संसदमा प्रमुख प्रतिपक्षी दलका रूपमा क्रियाशील छ। क्रान्तिको सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा काङ्ग्रेस सरकारमा बिपी गृहमन्त्री बन्नुभयो। 2015 आम निर्वाचनमा काङ्ग्रेसले 2/3 बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो। प्रधानमन्त्रीत्व कालमा उहाँले वीरता उन्मूलन गरी जग्गा जोत्नेको हुनुपर्छ भन्ने भूमि सुधार कार्यक्रम लागू गराउनु भयो। विक्रम सम्वत 2017 पुस 1 जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायत नेताहरूलाई सिंहदरबारमा बन्दी बनाइएको थियो। 1 महिनापछि सेनाको सुन्दरी जल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसदका प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंह लगायत मन्त्रीलाई सुन्दरी जल गृहमा बन्दीगृहमा सारियो। विक्रम सम्बत 2025 स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले 8 वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनु भयो। भारतमा निर्वासित भएर प्रजातन्त्र पुनर्स्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी 8 ज्यान मुद्दाको पर्वाह नगरी 2033 पुस 16 गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्किनुभयो। उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ। क्यान्सर रोगले बिपीको 2039 साउन 6 गते निधन भयो। उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका 1.5 दर्जन कृति प्रकाशित छन्। कोइरालाका निम्ति 3 घुम्ती, मोदी आइन, हिटलर र यौदी, सुम्निमा, नरेन्द्र दाई एवं बाबु आमा र छोरा गरी 6 उपन्यास प्रकाशित भएका छन्। त्यसै गरी कथा सङ्ग्रह श्वेत भैरवी र दोषी चस्मा हरिप्रसाद शर्माको सम्पादनमा विश्वेश्वर प्रसाद कोइरालाका कथा र कविता प्रकाशित छ। वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित आत्मवृत्तान्त, सुन्दरी जल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित जेल जर्नल, विक्रम सम्बत 2033 पुस 16 गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरी जल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी फेरि सुन्दरी जलले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ। बिपीले लेख्नुभएका निबन्ध ज्ञाननिष्ठ गेवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा साहित्यमा प्रगतिशीलता विषयमा प्रकाशित छ। प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र रूपमा चिन्तन आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिनुभएको थियो। प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसदका सभामुख एवं मन्त्रीहरूलाई बन्दी बनाइएको सुन्दरी जल बन्दीगृहलाई विक्रम सम्बत 2061 भदौ 24 गते बिपी सङ्ग्रहालयका रूपमा उद्घाटन गरिएको हो। बिपीको जीवनका महत्त्वपूर्ण चिजबिजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय विक्रम सम्बत 2072 वैशाख 12 गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुननिर्माण अन्तिम चरणमा पुर्याएको छ। सङ्ग्रहालयमा बिपीको जीवनका महत्त्वपूर्ण सामग्रीहरू साथै विक्रम सम्बत 2007 क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, काङ्ग्रेसले 2030 जेठ 30 गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ। बिपी जयन्तीका अवसरमा काङ्ग्रेस, भातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञा एवं लकडाउनका बीच भौतिक दूरी कायम गरेर मास्क लगाएर वा जुम प्रविधिका माध्यमबाट कार्यक्रममा जुट्न आह्वान गरिएको छ। अहिले विश्वभर कोरोना भाइरसको सङ्क्रमणको त्रासले आज बिपीको 107 जन्म जयन्ती पनि सामाजिक भौतिक दूरी कायम राखेर भौतिक दूरी अवलम्बन गरेर मनाउन थालिएको छ। यसै सन्दर्भमा अहिले विश्वभरि कोरोना भाइरसका सङ्क्रमितहरूको संख्या तीव्र रूपमा बढिरहेको छ। अहिलेसम्म विश्वभरमा कोरोना भाइरसका सङ्क्रमितहरूको संख्या 2,77,33,257 पुगेको छ र विश्वभरमा अहिलेसम्म 2,07,29,438 कोरोना सङ्क्रमणका केस अहिलेसम्म क्लोज भएका छन्। 1,98,27,662 कोरोना सङ्क्रमित अर्थात् 96% कोरोना सङ्क्रमितको अहिले निको भएको अवस्था छ भने 4% अर्थात् 9,01,776 कोरोना सङ्क्रमित अहिले निधन भएको अवस्था छ। त्यसै गरी 70,03,819 कोरोना सङ्क्रमित अहिले विश्वभरमा एक्टिभ रहेको सङ्क्रमित रहेको तथ्याङ्क छ र आजको 107 बिपी जयन्तीलाई पनि कोरोना सङ्क्रमण हुने त्रासले प्रविधि मार्फत मनाउने, भौतिक दूरी कायम राखेर मनाउने गरीको तयारी गरिएको छ। यसै सन्दर्भमा कुराकानी गर्नका लागि हामीले नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर 3 का क्षेत्रीय सहसभापति नवीन बिमलीसँग टेलिफोन सम्पर्क गरेका छौँ र आजको भद्रपुर खबरमा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर 3 कसरी बिपीलाई स्मरण गरिरहेको छ भन्ने सन्दर्भमा कुराकानी गर्न गइरहेका छौँ। सभापतिज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा। अहिले चाहिँ यहाँ 2 क्षेत्रको सभापति हुनुहुन्थ्यो, पार्टीको चाहिँ यो समायोजन भएपछि, क्षेत्रहरू समायोजन भएपछि अहिले सहसभापतिका रूपमा क्षेत्र नम्बर 3 क्रियाशील हुनुहुन्छ। विश्वेश्वर प्रसाद कोइरालाको आज 107 जन्म जयन्ती, यसलाई चाहिँ यहाँहरूले कसरी सम्झिँदै हुनुहुन्छ? विश्वेश्वर प्रसाद कोइरालाको योगदानलाई कसरी स्मरण गर्दै हुनुहुन्छ? के कार्यक्रमहरू गर्दै हुनुहुन्छ यसका बारेमा बताइदिनुहोस् न।
नेपाली काङ्ग्रेसका मात्रै नभएर सिङ्गो यो मुलुकको प्रजातान्त्रिक पार्टीको प्रजातान्त्रिक योद्धा स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको 107 विजय जयन्तीलाई हामीले यो कोरोना सङ्क्रमणका कारणले विश्वभर कोरोनाको त्रासले गर्दाखेरि भयभीत अवस्था रहेको हुँदा यसलाई हामीले बिपी कोइरालालाई सम्झिने सन्दर्भमा हाम्रो क्षेत्रमा चाहिँ नेपाली काङ्ग्रेसमा लागेर प्रजातान्त्रिक प्राप्तिका लागि लामो सङ्घर्ष गर्नुहुने प्रजातान्त्रिक योद्धाहरूलाई घर घरमा गएर सम्मान गर्ने, दोसल्ला उडाउने, फलफुल खुवाउने एउटा कार्यक्रम छ भने अर्को विभिन्न वार्डहरू पछि अलग अलग कार्यक्रमहरू छन्। यसै सन्दर्भमा अर्को कार्यक्रम क्वारेन्टाइनमा रहेका महानुभावहरूलाई फलफुल खुवाउने कार्यक्रम छ भने विभिन्न वार्डहरूमा मास्क वितरण गर्ने, जनचेतनामूलक कार्यक्रमहरू गर्ने कार्यक्रमको तय गरेर मनाउँदैछु।
विश्वेश्वर प्रसाद कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदान, उहाँले प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रूपमा गर्नुभएको भूमिकालाई चिरस्थायी बनाउन उहाँले लिनुभएको विचार, जुन चाहिँ समाजवादको बाटोमा मुलुकलाई हिँडाउनुपर्छ भनेर भन्ने गरेको जुन उहाँको परिकल्पना थियो, त्यसलाई साकार पार्नका लागि यहाँहरू जस्ता युवा नेताहरूले के गर्दै हुनुहुन्छ, के गर्नुपर्छ?
गणेश सर, यसमा नेपाली काङ्ग्रेसका नेता स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाले जुन समाजवादी अवधारणा लिएर जुन कल्पना गर्नुभयो, वास्तवमा आज नेपाली काङ्ग्रेस झन्नै 80-8 दशकको दौरानमा हिँडिरहँदा स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाकै अवधारणा लिएर, विश्वेश्वर प्रसाद कोइरालाकै नाम जपेर हामी नेपाली काङ्ग्रेसको राजनीति गर्दैछौँ। तर बिचमा नेपाली काङ्ग्रेसले बिपी कोइरालासँग जुन बिपी कोइरालाले अवधारणा गर्नुभएको सिद्धान्त मुखले बोल्ने काम मात्रै गर्यो र व्यवहारमा त्यसलाई तपाईँको चाहिँ जनताको जनमानसको सुख दुःखमा साथ दिने सन्दर्भमा अथवा त्यो साँच्चै समाजवादी विचारलाई तपाईँको चाहिँ अवलम्बन गर्ने कुरामा कहीँ कतै हामी अलिकति बाटो बिरायौँ कि भन्ने सन्दर्भमा अहिलेको नयाँ पुस्ताले चाहिँ अब यसलाई बिपीको समाजवादसँग नजिकसँग नजिकमा व्यवहारसँगै जोडिएर गर्नुपर्छ भन्ने सन्दर्भमा चाहिँ अहिलेको जति तपाईँ आजभन्दा 20 अगाडिको नेपाली काङ्ग्रेसले जुन तपाईँको चाहिँ गोरेटो तय गरेर अगाडि पढेको थियो, मलाई लाग्छ आज अलिकति परिवर्तन गरेर साँच्चै जनताको विचारलाई, जनताको भावनालाई, जनताको सुख दुःखमा उभिने सन्दर्भमा नेपाली काङ्ग्रेसले दिदीको विचारलाई अगाडि बढाएको जस्तो अहिले चाहिँ फिल भएको छ मलाई। त्यसरी नै अगाडि बढ्नुपर्छ भन्ने सोच हो।
अहिले चाहिँ पार्टीको 14 महाधिवेशनका लागि सदस्यता नवीकरण, नयाँ वितरण गर्ने गरेका कुराहरू पनि नेपाली काङ्ग्रेसभित्र चलिराखेको छ। यहाँहरूको निर्वाचन क्षेत्रमा चाहिँ अहिले यो सदस्यता, क्रियाशील सदस्यता नवीकरण र वितरणको प्रक्रिया कसरी अगाडि बढ्दैछ सहसभापति?
ठ्याक्कै यसमा हामीले भाद्र 22 समयसीमा राखेर पुरानो क्रियाशील सदस्यतालाई नवीकरण गरिसकेर 25 नयाँ क्रियाशील सदस्यता वितरण गर्ने जुन सोच राखेर केन्द्रीय कार्य समितिद्वारा परिपत्र भए बमोजिम सबैतिर हामीहरूले परिपत्र गरेर त्यो तयारी गरेकै हो। तथापि पनि यो कोरोनाका कारणले संसारै भयभीत छ, यसका कारणले कतै महाधिवेशन पनि एकाध हाम्रो तपाईँको सेड्युलभन्दा केही तलमाथि सर्छ कि भन्ने कुराको आभासदेखि तपाईँको त्यो सन्देह प्राप्त भइसके पछाडि जिल्ला कार्य समितिबाट पनि यसलाई अलिक बढी कडाउने, तत्काल तपाईँको चाहिँ नयाँ क्रियाशील सदस्यलाई तपाईँको चाहिँ जुन समय सीमाभित्र ल्याउनु पर्थ्यो त्यसलाई अलिकति समय तपाईँको चाहिँ खुकुलो गरिदिएको हुनाले अहिले छानिएको क्रममा छ। नयाँ क्रियाशील सदस्यताको नाम सङ्कलन गर्ने र छान्ने क्रममा चलिरहेको छ, पुरानोको ऋण लगभग 90% भइसक्यो।
भनेपछि अब थपिने कुरा चाहिँ पुरानो क्रियाशील सदस्यहरू जति छ त्यति नै हाराहारीमा थपिने गरेको अवस्था हो कि त्यो?
यसमा यस्तो छ, पुरानो सदस्यतालाई आधार मानेर बढीमा त्यति नै भनेको, बढीमा 100% आवश्यकता भएमा, यदि नभएमा तपाईँको 50%, 30%, 40%, 70% आवश्यकता जति छ त्यति बढीमा 100% पुग्न सकिन्छ भन्ने कुराको अवधारणा हो।
अहिले नेताहरू चाहिँ विभिन्न समूहमा आसन्न महाधिवेशनलाई हेरेर त्यहाँ चाहिँ प्रतिस्पर्धाका लागि एकअर्का बिचमा चाहिँ दोषारोपण गर्ने गरेको तहमा हुनुहुन्छ। यहाँहरू युवा नेतृत्वको तर्फबाट नेतृत्वलाई सुझाव चाहिँ के छ आफ्नै पार्टीका नेतृत्वका लागि?
हेर्नुहोस्, यो नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी, यसमा नेतृत्व लिने सन्दर्भमा, नेतृत्व चयन गर्ने सन्दर्भमा प्रतिस्पर्धा हुनु अनौठो नै बिल्कुल होइन। तथापि पनि प्रतिस्पर्धामा जाँदै गर्दा नेतृत्वहरूले आफूले आफूलाई अब्बल देखाउने सन्दर्भमा, कसी लगाउने सन्दर्भमा, अथवा आफूलाई कार्यकर्ता माझमा अब्बल देखाउने सन्दर्भमा एकअर्कालाई हिलो छ्याप्ने भन्दा पनि आफू सबल छु र आफू तपाईँको योग्य छु भन्ने कुरा प्रमाणित गरेर जान सक्नुपर्छ। र प्रतिस्पर्धा हुँदैमा तपाईँको जुन पार्टी संगठन बिग्रिन्छ भन्ने कुरा होइन, प्रतिस्पर्धा निश्चित हुनुपर्छ। तर प्रतिस्पर्धा हुँदै गर्दाखेरि सक्षम नेतृत्व प्राप्त गर्ने हो, तर प्रतिस्पर्धालाई सकारात्मक ढङ्गले नेतृत्वले लिनुपर्छ। र अहिलेको नेपाली काङ्ग्रेसका तमाम लाखौँ लाख कार्यकर्ताहरूको बुझाइ यति मात्रै हो कि नेतृत्व अब केही न केही परिवर्तन हुनुपर्छ, नेतृत्वमा तपाईँको निखार लिएर आउनुपर्छ नेतृत्व भन्ने चाहिँ आम कार्यकर्ताको बुझाइ र त्यो सोच चाहिँ हो।
अहिले सहसभापतिज्यू, सरकारको सत्ताको नेतृत्व चाहिँ नेकपाले गरिरहेको छ यहाँको नगरदेखि प्रदेश हुँदै सङ्घीय सरकारसम्म, अहिले सत्ताले गरिरहेका कामहरूलाई चाहिँ एउटा युवा नेताका रूपमा यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ स्थानीय सरकारहरूले गरेका काम, प्रदेशले सङ्घले गरेका सरकारले गरेका कामहरूलाई चाहिँ?
हेर्नुहोस्, अहिले मलाई लाग्छ संसारमा कहीँ पनि कुनै पनि नागरिकले आफू जहाँ छु त्यो मुलुकले अहिले यो विकास गरेन त्यो विकास गरेन भन्नुभन्दा पनि यो संसारले भोगिरहेको यो कोरोना सङ्क्रमणबाट कसरी बच्न सकिन्छ भन्ने कुरो पहिलो तपाईँको चाहिँ सोच राखेका छन् हरेक नागरिकले। त्यसो भएको हुनाले मैले जोड्न खोजेको कुरा यति मात्रै हो कि विकास गर्ने सन्दर्भमा थोर बहुत विकासहरू भएकै छन्, पुराना विकासहरूलाई निरन्तरता दिएका छन्, नयाँ विकासहरू पनि थपिएका छन्, त्यो सकारात्मक पाटो छ। त्यहाँ कसरी विकास हुँदैछ भन्ने कुरा त्यसभित्रको खोजदिनको विषयवस्तु होला, त्यहाँ कति तपाईँको कति राम्रा काम कति नराम्रा कामहरू भएका छन् ती कुराहरू तपाईँको खोजदिनको विषयवस्तु रहला। तर अहिले मैले जानेको कुरा यति मात्रै हो कि सायदै यो स्थानीय सरकारहरू गठन नभइदिएको भए, स्थानीय सरकारहरू नभएको भए मलाई लाग्छ यो कोरोना सङ्क्रमणको महामारीमा नेपालमा चाहिँ जनताले एउटा सानोभन्दा सानो पनि कोरोना सङ्क्रमणको महामारीमा राज्यको तर्फबाट यो प्राप्त गरे भन्ने कुराको अनुभूति गर्न सक्दैन थियो होला। यो परिवेशमा मलाई लाग्छ सङ्घ र प्रदेशले जुन व्यवहार देखाउनु पर्थ्यो, जुन गतिविधि गर्नुपर्थ्यो, त्यो चाहिँ शून्य प्राय भयो। किनभने यो परिवेशमा जनताले आवाज पाउनु पर्थ्यो। आज सरकार आफ्नै कुरामा रुमलिएको छ, आफ्नै गतिविधिमा तपाईँको चाहिँ रुमलिएको छ। त्यसो भएको हुनाले जनताले तपाईँको चाहिँ सरकारको अनुभूति गर्न पाएका छैनन्। यो बेलामा सिटको झिनाझम्ती छ, प्रचण्ड र केपी मिले नेपाल मिल्छ भन्ने कुराको, कोरोना तपाईँको चाहिँ सबै सङ्क्रमणबाट तपाईँको चाहिँ मुक्त पाइन्छ भन्ने कुराको आभास दिलाइएको छ। तर त्यसो होइन, जनताले उन्मुक्ति पाउने सन्दर्भमा सबै खालका सबै नेताहरू, सबै सम्मानित नेताहरू मिलेर सरकारलाई सेवा पुर्याउने कुरा, सरकारलाई सहयोग गर्ने कुरा, अनि सरकारले जनतालाई न्यायोचित ढङ्गले व्यवहार गर्ने कुरा गर्नुपर्छ जस्तो लाग्छ। त्यो सन्दर्भमा चाहिँ केन्द्र सरकार र प्रदेश सरकारले जुन भूमिका खेल्नु परेको ठ्याक्कै उल्टो गतिमा छ मैले भन्नुभन्दा।
सहसभापतिज्यू, अहिले यो कोभिडका कारण विदेशमा रहेका थुप्रै युवाहरू आफ्नो रोजगारी गुमाएर यता फर्किने गरेको अवस्थामा, आफ्नो देश फर्किने गरेको अवस्थामा हुनुहुन्छ, त्यसरी आइरहेका युवाहरूलाई यहाँ रोजगारीका अवसरहरू चाहिँ कतिको हुन सक्लान्? अहिले नेपालमा गरी खान सक्ने गरेको वातावरण कतिको बनेको छ यहाँलाई के लाग्छ?
यो बेलामा त स्वदेशमा फर्केर तपाईँको विदेशबाट आउने युवाहरूलाई, युवाहरू स्वदेश फर्किसके अनि रोजगार प्राप्त गर्नुपर्छ, रोजगारमा ठ्याके लगाउनुपर्छ भन्ने सन्दर्भ यो समय अनुकूल हुन्छ जस्तो मलाई लाग्दैन। किनभने यो बेला यो पहिला यो महामारीबाट आफू बच्ने, समाजलाई बचाउने, राष्ट्र बचाउने सन्दर्भ हो। त्यसो भएको हुनाले पहिलो कुरा उनीहरूले पनि उहाँबाट फिर्ता हुँदै गर्दा हामी नेपालमा रोजगारी हामीलाई नेपालमा रोजगारी चाहिन्छ भनेर उनीहरू फिर्ता भइराखेका छैनन्। उनीहरू हामीलाई ज्यान बचाउन सजिलो होस्, हामी यहाँ तपाईँको चाहिँ ज्यान बचाउन असहज परिस्थिति बनिसक्यो, हामी परिवारसँग बस्छौँ, नुन र ढिँडो खान तयार छौँ, तर ज्यान बचाउन चाहन्छौँ परिवारसँग भनेर उनीहरू नेपाल फर्किँदैछन्। अब यो कोरोनाको महामारीको यो सन्त्रास पछाडि उनीहरूलाई रोजगारी दिलाउने सन्दर्भमा साँच्चै सङ्घले, प्रदेशले, स्थानीय सरकारहरूले, तिनै तहका सरकारहरूले सकारात्मक ढङ्गले साँच्चै समृद्धि ल्याउने सन्दर्भमा ठोस कार्यनीति सहित अगाडि आयो भने उनीहरूलाई योजना दिलाउन सकिन्छ जस्तो लाग्छ। किनभने नेपालमा भएको यत्रो विघ्न तपाईँको चाहिँ स्रोत र साधनलाई प्रयोग गर्ने, प्राकृतिक क्षेत्रलाई तपाईँको प्राकृतिक सम्पदाहरूलाई सदुपयोग गर्ने, पर्यटकीय क्षेत्रलाई सदुपयोग गर्ने हो भने रोजगारी दिन सकिन्छ। तर यो बेला रोजगारीको सन्दर्भमा नयाँ खालका योजनाहरू ल्याउने भन्दा पनि यो महामारीबाट कसरी बच्न सकिन्छ, जनतालाई कसरी बचाउन सकिन्छ भन्ने कुराको चाहिँ सोच पहिलो प्राथमिकतामा हुनुपर्छ जस्तो मलाई लाग्छ।
सभा सहसभापतिज्यू, अहिले कृषिको क्षेत्रको अवस्था चाहिँ के छ, यहाँले किसानहरूको अवस्था चाहिँ के देख्नु भएको छ, के पाउनुहुन्छ?
हेर्नुहोस्, मैले अघि पनि भने कि यो बेलामा सरकार यो कोरोना महामारीमा सरकारको उपस्थिति शून्य छ। मैले जुन कुरा भने त्यो कुरा यो कृषिमा पनि जोडिन्छ। आज हेर्नुहोस्, भाद्र तपाईँको चाहिँ अन्तिममा आइसक्यो, यो बेलामा किसानले अलिकति भए पनि आफ्नो खेतीबारीमा अन्नलाई बढाउनका लागि, अन्न उत्पादनका लागि जुन युरिया मल आवश्यकता पर्थ्यो, त्यो आज युरिया मलको यति मात्रै तपाईँको चाहिँ अभावले गर्दा सीमामा भारतबाट लुकीचोरी ल्याउने किसानहरूलाई दण्डी लगाएर युरिया मल खोजिँदैछ। सेवा तपाईँको चाहिँ सहज ढङ्गले तपाईँको युरिया मल आपूर्ति भएको छैन। यो बेलामा मैले अघि जोडेँ कि यो बेलामा सत्ताको झिना झाम्टी, ठेकेदार कसको पक्षको पार्ने, आफ्नो पक्षको पार्ने या नपार्ने भन्ने सन्दर्भमा लडाइँ छ। जनताले तपाईँको युरिया नपाएर तपाईँको कृषिमा हाहाकार छ। अब कृषि मन्त्री जनताले विश्वास गरेको र जनताले केही अपेक्षा गरेको कृषि मन्त्री त्यहाँ हुनुहुन्छ, तर तपाईँको चाहिँ जनताले युरिया मल नपाएर फेरि पनि विगतकै तपाईँको चाहिँ दशा दोहोरिराखेको छ। त्यसो भएको हुनाले आशाका किरणहरू छैनन्, निराशा छाएको छ। यसलाई आशाको किरण दिनका लागि सरकारले जुन सोच राख्नु पर्थ्यो त्यो सोच राख्न सकेको छैन। अहिले पनि किसानको समस्या यत्र तत्र छ। किसानले पैसा तिरेर, तिन गुणा बढी पैसा तिरेर नजिकैको नाकाबाट ल्याउँदैछन्, सहज हुने ठाउँमा, असहज हुने ठाउँमा त्यत्तिकै खेतीबाली अलपत्रमा परेको अवस्था छ।
अब अहिलेका परिस्थितिहरूलाई सुधार गर्नका लागि के गर्नु पर्ला भन्ने यहाँलाई लाग्छ?
सबैभन्दा पहिला म आफू सुध्रिनुपर्छ। म सुध्रिए पछाडि मेरो समाज सुध्रिन्छ, समाज सुधिसकेपछि राष्ट्र सुध्रिन्छ। त्यसो भएको हुनाले शक्ति, सत्ता र शक्तिमा रहेका नेतृत्वले, पार्टीहरूले आफू परिवर्तन भएर, आफू सचिएर अनि मात्रै अरूलाई सच्याउन सक्छन्। त्यसो भएको हुनाले नेतृत्व तहदेखि सबै सचिँदै आउने हो भने सम्भव नहुने कुरा त के छ र? त्यसो भएको हुनाले नेतृत्वमा रहेका सबै दलका, विशेष गरेर सत्ता र शक्ति जसले सञ्चालन गरिरहेका छन्, उनीहरूले पहिला आफू सचिएर अनि अरूलाई सच्याउने सन्दर्भमा अगाडि बढ्यो भने सम्भव नहुने कुरा केही पनि छैन। सँगसँगै प्रतिपक्षी दलले पनि, आफ्नो नेतृत्वले, प्रतिपक्षी दलको नेतृत्वले पनि परिवर्तन हुने सन्दर्भमा सरकारलाई सरकारको ढोका घटघट्याउने सन्दर्भमा आफू परिवर्तित भएर ढोका ढकढक्यायो भने जनताले साँच्चै मसिनो ढङ्गले न्याय पाउने सन्दर्भमा, सुविधा पाउने सन्दर्भमा लाभान्वित हुन्थे जस्तो मलाई लाग्छ। तर आफू नसच्चिकन खुक्रो तपाईँको चाहिँ कुरा गरेर, चक्लेटी कुरा गरेर, मिठा भाषण गरेर मात्रै मुलुकमा समृद्धि आउँदैन गणेश सर। आफू सचिएर समृद्धिको दिशा अगाडि कोर्न सक्यो भने चाहिँ सम्भावना छन्। सम्भावनाभित्र तपाईँको चाहिँ आशाका किरणहरू पनि छन्। तिनलाई जगाउनका लागि, तिनलाई बचाउनका लागि सकारात्मक सोचको आवश्यकता छ।
हामी यो भद्रपुर खबर हरेक बुधबार बिहान 8 बजे प्रसारित हुन्छ। आज विशेश्वर प्रसाद कोइरालाको 107 जन्म जयन्ती, पहिलो जननिर्वाचित प्रधानमन्त्री ज्यूको चाहिँ आज जन्म जयन्ती भएकाले यहाँसँग एउटा युवा नेतासँग हामीले अहिलेको सन्दर्भमा के छ मुलुकको अवस्था, विशेश्वर प्रसाद कोइरालाको योगदानलाई स्मरण गर्नका लागि यो कार्यक्रम आज विशेश्वर प्रसाद कोइरालाप्रति समर्पित गर्दैछौँ। सहसभापतिज्यू, अन्त्यमा यहाँले यो रेडियो सुन्दै गर्नुहुने आम श्रोताहरूका लागि एउटा युवा नेताको तर्फबाट यो बिपी जयन्तीमा सन्देश के छ?
धन्यवाद गणेश सर। पहिलो कुरा त स्वर्गीय विशेश्वर प्रसाद कोइरालाको आज 107 जन्मदिनको अवसरमा जुन अवसर प्रदान गरिदिनु भयो यहाँलाई मैले अघि पनि भने मरिमरी धन्यवाद। र यो रेडियो भिजन सुनिराख्नुहुने सबै श्रोता महानुभावहरूलाई मेरो यति मात्रै कुरा छ, आज यो पवित्र दिनमा नेपाली काङ्ग्रेसको मात्रै नभएर सिङ्गोमुली मुलुकको एउटा आदर्श पुरुष महामानव स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाले जुन जनताको पक्षमा, जुन गरिबीको पक्षमा, जनताको नजरमा पुग्ने गरी पार्टीलाई अथवा पार्टीमा लाग्ने नेतृत्वहरूले जनताको बिचमा जाने सन्दर्भमा जुन समाजवादी सोचको अवधारणा लिनुभयो, आज पनि नेपाली काङ्ग्रेसले त्यो सोचलाई कति पनि किञ्चित पनि छोडेको छैन। त्यही सोच बमोजिम यसका नेता कार्यकर्ताहरू समर्पित भएर जनताको सेवामा तल्लीन छन्। यो सेवा निरन्तर रहिरहनेछ। र आजको यो पवित्र दिनमा यति कुरा राख्दै गर्दा, आज संसार एउटा महामारीको चपेटामा परेको छ, यो महामारीबाट बच्नका लागि म तमाम सबै नेता कार्यकर्ताहरूलाई यति मात्रै अनुरोध गर्न चाहन्छु कि यो महामारीबाट बच्ने यसको औषधि उपचार ठोस औषधि उपचार छैन, यसलाई आफू सजग भइयो, आफू यसबाट तपाईँको चाहिँ बच्न सकियो भने सिङ्गो परिवार बचाउन सकिन्छ अनि सिङ्गो समाज बचाउन सकिन्छ। त्यसो भएको हुनाले यसमा सुरक्षित रहँ, यसबाट बच्न सकिएछ भने बिपी कोइरालाले अगाडि सारेको समाजवादी विचारलाई अझै बढाउन सकिएला, होइन आफै रहिएन, यसबाट बच्न सकिएन, सबै ध्वस्त भयो भने कुन विचार कहाँ लगेर अगाडि बढाउने। त्यसो भएको हुनाले यो महामारीबाट बच्न सकौँ र साँच्चै चपेटामा परेका दिन दुखीका घर आँगनमा पुगेर सेवा गर्न सकौँ, यही सेवा र यही सकारात्मक सोचमै बिपी कोइरालाले लिएको समाजवादी विचार हो। त्यसो भएको हुनाले आजका दिनमा स्वर्गीय महामानवप्रति हार्दिक श्रद्धाञ्जली, समवेदना एवं उहाँको सोचमा तल्लीन सबै नेता कार्यकर्ताहरूलाई जो यसप्रति समर्पित हुनुहुन्छ उहाँका प्रति पनि सद्भाव राख्दै, आजको यो विषम परिस्थितिमा रेडियो भिजनले जुन के अरे बोल्ने अवसर प्रदान गरौँ यसका प्रति पनि आभार व्यक्त गर्दै मेरा कुरा राख्न चाहन्छु। धन्यवाद, धन्यवाद।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर 3 क्षेत्रीय सहसभापति नवीन भिमली। आज पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको 107 जन्म जयन्तीका अवसरमा रेडियो भिजनको भद्रपुर खबरमा कुराकानी गर्दै, आजको भद्रपुर खबर यति नै। अर्को हप्ताको बुधबार बिहान 8 बजे यसै गरी भद्रपुर खबरका साथ उपस्थित हुनेछौँ। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।